آقائے حجت الاسلام والمسلمین سید سلیمان نقوی، جو کہ امامیہ اور کرسچن پاکستان کے امامیہ تعلیمی بورڈ کے صدر ہیں، مدرسہ امام علی علیہ السلام قم کے سرپرست ہیں، المصطفیٰ اوپن یونیورسٹی تہران کی اکیڈمک کونسل کے رکن ہیں، جدید طریقہ تعلیم پر عبور رکھتے ہیں اور دینی تعلیم کو جدید علوم کی روشنی میں طالبان علم تک پہنچانے کے اہم معاملے پر خصوصی مہارت رکھتے ہیں۔
رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی۔ صلوات بھیجئے محمد و آل محمد پہ۔ محمد و آل محمد۔ سب سے پہلے تو ماہ مبارک، ماہ رجب کے ایام، اور خاص طور پہ ایام البیس، اور ابھی گزشتہ روز جو ولادت باسعادت مولا کائنات حضرت علی ابن ابی طالب امیر المومنین علیہ الصلاۃ والسلام کی گزری ہے، اس کی مناسبت سے آپ سب کی خدمت میں ہدیہ تبریک و تہنیت پیش کرتا ہوں، اور خداوند متعال سے دعا گو ہوں کہ ہمیں ان پربرکت ایام کے فیوضات سے مکمل طور پر بہرہ مند ہونے کی توفیق عطا فرمائے، اور ہماری گفتار میں اور ہمارے کردار میں ایسی تبدیلی پیدا کرے کہ ہم ماہ مبارک کے لیے، ماہ رمضان کے لیے اپنے آپ کو آمادہ کر لیں۔ یہ وہ ماہ ہے جس میں ہم دعا کرتے ہیں کہ یا من ارجوہ لکل خیر، جو بھی خیر و برکت انسان کو مل سکتی ہے اس کے لیے ہم آرزو مند ہیں، کہ ہم میں، ہماری سوچ میں، ہمارے جذبات میں، ہماری کردار میں ایسی تبدیلی پیدا ہو کہ ہم دنیا اور آخرت کی سعادت حاصل کر سکیں۔ بہرحال جمعہ کا دن، مبارک دن ہے، یہ بھی ایک بہت ہی خوبصورت اتفاق ہے۔ آخری لحظات ہیں اس پربرکت دن کے، خود جمعہ عید کا دن ہے، یہ دن منسوب بھی ہے ہمارے زمانے کے امام حجت ابن الحسن العسکری اجل اللہ تعالیٰ فرجہ شریف سے، اور یہ آخری لحظات، آخری ساعات جو کہ گزر رہے ہیں اس میں ہم بہرحال ان کی سلامتی کے لیے دعا فرما کرتے ہیں۔ اللہم کل ولیک الحجت ابن الحسن صلواتک علیہ وعلی آبائہ فی ہذہ الساعہ وفی کل ساعہ ولیاً وحافظاً وقائداً وناصراً ودلیلاً وعیناً حتی تسکنہ ارضک طوعاً وتمتعہ فیہا طویلاً برحمتک یا ارحم الراحمین، وصلی اللہ علی محمد و آلہ الطیبین الطاہرین۔ صلوات بھیجے محمد و آل محمد۔ ہمارے فاضل عزیز نے بہت ہی عالمانہ اور خطیبانہ انداز سے ولایت فقیہ کے بارے میں جو عرائض پیش کیے، جو باتیں کیں، اسے انہی کو میں ایک طالبانہ انداز سے، ایک درسی انداز میں پیش کرنے کی کوشش کروں گا، تاکہ وہی باتیں جو گزشتہ 30-35 سال بلکہ 40 سال سے ہم سن رہے ہیں ان کو ایک دفعہ تثبیت کر لیں، کنسولیڈیٹ کر لیں، اور اس کے لیے عملی اقدامات اپنے حد تک کر سکیں۔ البتہ آپ لوگ میری طرح ظاہراً سفر کر کے پہنچے ہیں تو سب تھکے ہوئے ہیں، تو سخت قسم کی درسی باتیں جو ہیں ویسے ہی سر سے گزر جاتی ہیں، تو لہٰذا اپنے آپ کو تر و تازہ کرنے کے لیے صلوات بھیجیں محمد و آل محمد پر۔ دیکھیے، کسی بھی نظریے کے حوالے سے تین درجے ہوتے ہیں۔ کسی بھی نظریے کو ہم سب سے پہلے تو سمجھتے ہیں، جانتے ہیں، اس کی تمام باریکیوں سے واقف ہوتے ہیں. یہ ایک علمی مرحلہ ہے, ذہن سے تعلق رکھنے والا مرحلہ ہے. یہی بات نظریہ توحید کے حوالے سے بھی ہے, یہی بات نظریہ نبوت کے حوالے سے بھی ہے, یہی مسئلہ امامت اور ولایت کے حوالے سے بھی ہے. پہلا مرحلہ, پہلا درجہ جو ہم وابستہ ہوتے ہیں کسی نظریے سے, کسی نظریے سے نزدیک ہوتے ہیں تو فکری اعتبار سے ہوتے ہیں, نظری اعتبار سے ہوتے ہیں. دوسرا مرحلہ پھر آتا ہے, دوسرا مرحلہ جو قلبی کیفیت کا ہے وہ آتا ہے کہ اب آپ کے اس کے ساتھ ایک جذباتی تعلق پیدا کرتے ہیں. اور وہ جذباتی تعلق جو ہے متناسب ہوتا ہے اس فکری تعلق کی نسبت. جتنا فکری جو تعلق ہے وہ گہرا ہوگا, جتنی اس کی زاویے انسان کی نگاہ میں روشن ہوں گے, اتنی زیادہ جذباتی جو ہے کیفیت بہتر ہوگی, مضبوط ہوگی, دیر پا ہوگی, وقتی نہیں ہوگی. تو کسی بھی نظریے سے وابستگی کی بات ہو رہی تھی, پہلا مرحلہ علمی اور نظری فکری جاننے کی حد تک, سمجھنے کی حد تک. دوسرا مرحلہ جذباتی احساسات, دل سے تعلق. اور تیسرا مرحلہ پھر آپ بتائیے جی, عمل کا, کہ اب آپ اس نظریے کے مطابق اپنی زندگی کو گزاریں. تو اب سوال یہ ہے کہ الحمدللہ جیسے کہ برادر عزیز نے بھی بتایا کہ سرزمین ایران پر یہ نظریہ جو ہے ظاہر ہوا, البتہ ظہور سے مراد ان کی یہ تھی کہ اس کو ایک عملی شکل ملی. ایسا نہ ہو کہ اس کا تعلق بھی ظہور, جو آج کل آئمہ کے ظہور کے حوالے سے بات ہو رہی ہے, اس کے ساتھ ذہنوں میں بات آئے. ظہور سے مراد یہ ہے کہ اس کا عملی شکل, اس کی عملی شکل سامنے آنا. تو ماشاءاللہ اللہ کا فضل ہے کہ خدا کی طرف سے نعمت ہے, حجت ہے ہمارے سب کے لیے کہ یہ جو ہے نظریہ اس کو ایک شکل جو ہے اس زمین پر مل گئی ہے. لیکن آیا جیسے کہ بات ہو رہی تھی کہ ہم پاکستان میں اس نظریے سے کیا تعلق کیسے وابستہ ہوں, آیا ہماری وابستگی صرف فکری ہونی چاہیے, آیا وابستگی جذباتی بھی ہونی چاہیے, اور تیسرا مرحلہ کہ آیا عملی بھی ہے, کوئی ہم عملی طور پر اس نظریے سے تعلق قائم کر سکتے ہیں. جو ہماری دو بہت ہی پرانی تنظیمیں جو کہ انقلاب اسلامی کی کامیابی سے پہلے وجود میں آئیں, اس میں آئی ایس او ہے اور آئی او ہے, اور شروع سے انہی دو تنظیموں کو اس نظریے کی کہ حامی تنظیمیں تصور کیا جاتا تھا اور تصور کیا جاتا ہے, انقلابی نظریاتی تنظیمیں کہا جاتا ہے. تو سوال یہ ہے کہ آیا ہماری یہ جو تنظیم جو پیش رو تھی اس نظریے کے حوالے سے, حمایت کے حوالے سے, قربانی دینے کے حوالے سے, وہ اس نظریے سے کس حد تک وابستہ ہے, فکری طور پر ہے, قلبی طور پر ہے, یا عملی طور پہ بھی ہے؟ تو یہ ایک سوال ہے جسے ہم آج آپ کے سامنے پیش کرتے ہیں. ظاہر ہے کہ اس نظریے کو سمجھنا اور سمجھانا وہ ایک آدھے پونے گھنٹے میں تو ممکن نہیں ہے. اس کی کلیات پہ اور جنرالٹیز پہ بات ہو سکتی ہے, اس سے زیادہ جو باریکیاں ہیں وہ پھر اس کے لیے تو ایک درسی سلسلے کی ضرورت ہے. اور اس کو پھر سمجھنا کہ آیا خود ایران میں
اسے کس حد تک کامیابی ملی ہے اور پاکستان میں یا دوسرے ممالک میں اس کی کیا صورتحال ہے، خود ایک بہت ہی وسیع موضوع ہے جو کہ جس کے اوپر پی ایس کے تھیسز لکھے جانے چاہیے۔ بہرحال وہاں کے حوالے سے جہاں پر مشکلات، مسائل، داخلی اختلافات اپنی جگہ ہر چیز موجود ہے، لیکن الحمدللہ 40 سال کے بعد اب جو ہے وہ نظام اپنے بلوغ کو پہنچ چکا ہے، رشد تک پہنچ چکا ہے اور الحمدللہ قائم و دائم ہے، اس کے باوجود کہ ٹرمپ اور بولٹن جیسے لوگ کہتے تھے کہ ہم 2019 کی کرسمس جو ہے وہ تہران میں منائیں گے اور 40ویں سالگرہ انقلاب کی جو ہے وہ برپا نہیں ہوگی۔ تو یہ بہت بڑی کامیابی ہے کہ دنیا کی سب سے بڑی جو اقتصادی جنگ ہے جو اس وقت ایران پہ مسلط کی گئی ہے، اس سے ہم جو ہیں گزر کے، اب 40ویں سال سے گزر کے 5ویں جو دہائی ہے انقلاب کی، اور جسے رہبر معظم انقلاب جس نے اس 5ویں دہائی کے آغاز کا نام دیا ہے دوسرے قدم سے، دوسرا گام دوم، یعنی اب یہ جو ہے اس نظام، اسلامی نظام کے دوسرے بڑے قدم کا آغاز ہے۔ تو الحمدللہ وہ نظریہ اپنے تمام مختلف جو اس کے امپلیکیشنز ہیں اور اس کے جو نتائج ہیں ان کے ساتھ وہاں پر قائم اور دائم ہے اور جاری و ساری ہے اور پیش رفت کی طرف ہے، امید کے ساتھ آگے بڑھ رہا ہے۔ البتہ ناکامیاں بھی ہیں، مشکلات بھی ہیں، اس میں کوئی ایسی بات نہیں ہے، کوئی ایسا مسئلہ نہیں ہے جو کہ آپ سمجھیے کہ بس اشارہ کیا اور مسئلہ حل ہو گیا۔ وہ انسانی جو مشکلات ہیں، انسانی معاشروں کی جو مسائل ہیں، وہ درپیش ہوتے ہیں ہر کام کے اندر، ہر نظریے کے حوالے سے وہاں پہ بھی ہیں، اور خاص طور پہ دشمن اندر بھی موجود ہیں، باہر بھی موجود ہیں، اس کے باوجود وہ نظام قائم ہے۔ اب دیکھنا یہ ہے کہ ہم صرف اس پہ بیٹھ کے خوشی منائیں، ہم شکر ادا کریں، ٹھیک ہے یہ بھی اچھی بات ہے، لیکن اس سے بڑھ کے کیا ہونا چاہیے، اس کے لیے ہمیں سوچنا ہوگا کہ ہم اپنی زندگی میں کیا عملی شکل دے سکتے ہیں، ہماری تنظیم کیا کر سکتی ہے، آیا ہمارا جو تنظیم کا دستور ہے وہ ہم آہنگ ہے، منسجم ہے اس نظریے کے ساتھ یا نہیں۔ کیونکہ تنظیمی کاموں میں ایک بہت بڑا مسئلہ پیش آتا ہے، اور بہت ساری جو دوسرے ممالک میں بھی تنظیمیں تھیں، اسلام شیعہ تنظیمیں، ان میں یہ مسئلہ پیش آیا کہ بھئی جب ایک تنظیم کے اندر شورائی نظام ہے، مشاورتی نظام ہے، ایک شورا ہوتی ہے، کاؤنسل ہوتی ہے، ایک آپ کے ساتھ جیسے مجلس اخوان ہے، وہ بالا دستی رکھتی ہے، وہی حرف آخر ہے، اسی کی بات اٹل ہے، یا اس سے اوپر بھی کوئی نظام ہے، یہ اختلافات پیش آئے، مثلا جیسے حزب الدعویٰ تھی عراق میں، اس میں یہ مسائل پیش آئے، ہمارے استاد تھے تقی الدعویٰ تھے، وہ انہوں نے علیحدگی کا اعلان کر دیا اس سے، کیونکہ تنظیم میں لوگ کہتے تھے آپ بھی ایک ہم میں سے ایک ہیں، وہ فقیہ تھے، مجتہد تھے، انہوں نے کہا کہ ٹھیک ہے مشاورتی عمل ہوگا لیکن حرف آخر فقیہ دعویٰ کا ہوگا، فقیہ کا فیصلہ ہوگا۔ تو لہٰذا یہ سرپٹول رہتی ہے تنظیمی کاموں میں، بعض لوگ تو اس کے قائل ہیں کہ اصلا تنظیمی عمل ہی جو ہے وہ ولایت فقیہ کے نظریے سے ہم آہنگ نہیں ہیں، لیکن اس کے مقابلے میں جب ہم تنظیمی ضرورتوں کی بات کرتے ہیں اس میں بھی ہمارے سامنے یہ بات پیش نظر ہونی چاہیے کہ تنظیمی عمل کو اس نظریے کے ساتھ کیسے ہم آہنگ کیا جائے۔ تو اس کو سمجھنے کے لیے ضروری ہے کہ ہم دیکھیں ولایت فقیہ سے مراد کیا ہے۔ تو یہ اصطلاح جو ہے لگتی ہے کہ کوئی نئی اصطلاح ہے، ہمیشہ یہ بات ہوتی ہے کہ ولایت فقیہ تو ایک نئی اصطلاح ہے، اب تو خیر رائج ہو گئی ہے، بہت سارے لوگ اسے استعمال کرنے لگے ہیں، جب شروع ہوئی تھی تو اس کے بارے میں بہت زیادہ وہ محسوس نہیں ہوتا تھا، تقلید کی بات بہت ہی سادہ طور پر سامنے آئی تھی شروع میں، उसके साथ विलायत का मसला भी, खुद तकलीद को समझना एक बहुत मुश्किल मसला था चे जाके के विलायत फकीह को। अब हमने देखना यह है कि विलायत फकीह का ताल्लुक तकलीद से क्या है। तकलीद एक अलग चीज है, विलायत अलग चीज है, ये एक ही चीज है। क्या ख्याल है आपका, विलायत फकीह या फकीह की तकलीद होती है या फकीह की विलायत होती है? तकलीद नहीं होती, तकलीद भी होती है, तो दोनों एक ही बातें हैं, दो अलग बातें हैं। क्या ख्याल है, कितने लोग कहते हैं एक है, कितने लोग कहते हैं अलग है? एक ही है, विलायत और तकलीद एक ही मसला है, अलहदा है। हाथ खड़े करें, अलहदा है। जो कहता है एक है वो हाथ खड़ा करें। विलायत और तकलीद का मसला एक ही है, और जो कहते हैं दो ना एक है ना दो है वो कितने हैं? तो बहरहाल देखिए, बात ये है कि एक तो ये कि हम जो गुफ्तगू करते हैं कर सकते हैं, एक तो विलायत फकीह की तारीफ क्या है, डेफिनेशन क्या है, वो समझने की जरूरत है। दूसरी बात ये समझने की जरूरत है कि यही कि विलायत और मरजियत का क्या ताल्लुक है, विलायत और मरजियत तकलीद एक ही चीज़ है या दो अलग चीज़ें हैं, वली फकीह के शरायत क्या हैं, उसका तायुन कैसे होगा, विलायत फकीह के दलाइल क्या हैं, उसका मंशा क्या है, उसकी लेजिटिमेसी क्या है, उसकी मशरूइयत कहाँ से है, अल्लामिया की तरफ से है या अवाम की तरफ से है या दोनों की तरफ से, और उसके अहदाफ क्या हैं, मकासद क्या हैं। तो ये चंद बातें हैं जो अगर मजमूई तौर पर बहुत ही एक मुख्तसर तौर पे भी बयान करना चाहें तो इन चीज़ों के बारे में बात करने की ज़रूरत है। पहली बात तो ये कि विलायत फ़कीह की तारीफ क्या है। विलायत फ़कीह दो लफ्ज़ हैं यहाँ पे, विलायत और फ़कीह। विलायत से मुराद क्या है? विलायत वाव लाम ये से निकली है, विलायत वाव लाम ये, जिसका मतलब है लुगवी एतबार से कुर्ब, नज़दीक होना, कुर्ब। अगर विलायत हो वाव के ऊपर जबर दे दें तो विलायत पढ़ा जाएगा, अगर वाव के नीचे जेर दे दें तो विलायत पढ़ा जाएगा। वाव के ऊपर जबर के साथ विलायत जो है उसका माना मोहब्बत का है, दोस्त रखने का है, और विलायत अगर पढ़ा जाए तो वहां पर एक क्या है, किसी के ऊपर हुकूमत करना, हाकमियत रखना, सरपरस्ती करना, उस पर इख्तियार होना, उस पर तसल्लुत रखना, उसके ऊपर अथॉरिटी होना, यानी एक शख्स जो है अथॉरिटी रखता है किसी के ऊपर, जैसे बाप अपने बेटे पे अथॉरिटी रखता है, बाप भी अपने बच्चे पे ऊपर, बेटी के ऊपर, बेटे के ऊपर विलायत रखता है, इख्तियार रखता है। यानी अगर वो कोई हुक्म जारी करता है तो उसके से सरपेची कोई नहीं कर सकता, बच्चे की उसको उसकी इताअत करना मसलन वाजिब है। तो ये इख्तियार रखना विलायत है। अब इसका दायरा इस हद तक भी हो सकता है और पूरे हुकूमत के निज़ाम को चलाने के भी हवाले से हो सकता है। जब हम विलायत फ़कीह की बात करते हैं, विलायत फ़कीह की बात करते हैं, तो हम यहाँ पे दूसरे माना में विलायत को ले रहे हैं, इख्तियार के माना में। गरचे ये भी बात मुसल्लम है कि विलायत का और इस इख्तियार का इस्तेमाल बगैर मोहब्बत के मुमकिन नहीं है। इसीलिए अजर रिसालत क्या मांगा गया, अल मवद्दा फिल कुर्बा, यानी गोया विलायत 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 के साथ विलायत जुड़ी हुई है, इख्तियार और हाकिमियत के साथ मोहब्बत और मवद्दत जुड़ी हुई है। अगर हम इस्लाम चाहते हैं कि वली जो है अगर इख्तियार अपना इस्तेमाल करे तो मोहब्बत की बुनियाद पर, दिलों को अपनी तरफ खींच ले, दिलों को अपने ऊपर की तरफ अपनी तरफ मायल करे, ताकि उसमें कोई जबरदस्ती ना हो, तो लिहाजा विलायत है यहाँ पे, इख्तियार के माना में है, लेकिन इख्तियार का अमली शक्ल मोहब्बत और मबत्त के बगैर मुमकिन नहीं है। वो वली ये मासूम ही क्यों ना हो, जब तक दिल उसकी तरफ मायल नहीं होंगे तो वो अपनी विलायत का इस्तेमाल नहीं कर सकता। फिर जब बात होती है विलायत की, मासूमीन की विलायत की, तो वहां पे विलायत का मतलब जो है विलायत तकवीनी भी हो सकता है, विलायत तशरीही भी हो सकता है। जब फकीह के बारे में बात होती है तो उसमें विलायत तकवीनी का कोई अमल दखल नहीं है। वो जो मकामात हासिल हैं इमाम मासूमीन को, रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम को, सलावत भेजे मोहम्मद वाले मोहम्मद पर, तो विलायत फकीह की जब बात आती है तो विलायत तकवीनी की बात नहीं हो रही। यानी जो विलायत और जो मनसब, वो जो मकाम और जो फजीलत आइम्मा मासूमीन को हासिल है और तमाम मासूमीन हासिल है, उसकी बात नहीं हो रही। कोई फकीह मुमकिन है कि वली खुदा हो, मरातब और फजीलत रखता हो, लेकिन उस पर हमारी बहस नहीं है। उसकी विलायत फकीह में वो उनसर यहाँ पे शामिल नहीं है। यह अलग बात है कि इमाम खुमैनी रहमतुल्लाह अलैह एक बहुत बड़े आरिफ थे, पहुंचे हुए बुजुर्ग थे, मौजूदा रहबर भी इसी तरह, लेकिन उस पहलू से हम उनकी विलायत की बात नहीं करते। विलायत तशरीई भी अगर मुराद उससे यह है कि कानून साजी जिस तरह से खुदा ने फरमाई है और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने हम तक पहुंचाई है, शरीयत को बयान किया है, शरीयत को तशरीह फरमाया है, वो विलायत तशरीही भी फकीह की बात नहीं है, उसकी बात भी नहीं हो रही। उसमें भी एक बहस है कि शरीयत को खुदावंद मुताल तशरीह फरमाता है या नबी अकरम के हवाले करता है, लेकिन बहरहाल असल तशरीह खुदा की तरफ से है। तकवीन कायनात का बनाना, कायनात के निजाम को चलाना, वो विलायत भी असालतन खुदा के पास है, और अगर मिलती भी है तो वली खुदा को मिलती है, वली खुदा को, औलिया इलाही को, मासूमीन को विलायत तकवीनी। और तशरीह तो खास तौर पे अंबिया के पास है और शायद आइम्मा के पास, कम से कम उसकी बयान है, बयान शरीयत है, उसकी विलायत उनके पास है। लेकिन फकीह के बारे में जो बात अगर होगी भी तो इस हद तक होगी कि जो विलायत तशरीह, जो शरीयत है, उसको नाफिज करने का इख्तियार फकीह के पास है, जैसे नबी के पास है, जैसे इमाम मासूम के पास है, जो उस शरीयत को नाफिज करना है मुआशरे में, उसका इख्तियार, उसकी अथॉरिटी, उसकी जिम्मेदारी फकीह के पास है। तो पता ये चला कि विलायत से मुराद इख्तियारात, अथॉरिटी, जिम्मेदारी का इजरा करना, जिम्मेदारी से ओहदा बरा होना, और अहकाम इलाही को मुआशरे में अमली शक्ल पहनाना, इस विलायत की बात हो रही है। और जैसे कि फिर कहा जाता है कि इसमें और उसमें कोई फर्क नहीं है। जो इख्तियार, इमाम खुमैनी का मशहूर नजरिया है कि जो इख्तियार और विलायत नबी अकरम के पास थी, इमाम मासूम के पास थी, वो फकीह के पास भी है। तो वो ना विलायत तकवीनी की बात कर रहे हैं, वो अपने आप को जो है रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के खाके पाए के बराबर भी नहीं समझते, लेकिन ना विलायत तकवीनी की बात है, ना ही विलायत तशरीह उस माना में, तशरी की बात अगर हो के अहकाम और शरीयत को नाफिज करने का इख्तियार, हाँ वो वली के पास है, फकी के पास है, गैर मासूम के पास है। फिर बात आती है कि फकी से क्या मुराद है। फकी से मुराद मुज्तहिद है जो अहकाम इलाही को कुरान व सुन्नत से और अकल की रोशनी में उनको जान सके, इस्तिंबात कर सके, इस्तदलाल के जरिए साबित कर सके, अहकाम इलाही शरीयत इलाही को समझ सके। ऐसा मुज्तहिद, ऐसा फकीह जामे शराइत जो कि किसी भी बाब में, किसी भी मैदान में हुक्म इलाही को उसके अदल्ला के से, उसके जो मसादिर हैं कुरान व सुन्नत है, अकल है, उनकी मदद से क्या कर सके, शरीयत खुदा को जान सके और उसके ऊपर इस्तिंबात कर, उसका इस्तिंबात कर सके और दलील कायम कर सके। तो ये है वलायत फकी। अब इसके वली फकी के शराइत क्या है। अच्छा, लेकिन एक बात मैं आम सी कर दूं पहले, वली जो है विलायत की बात जो है इख्तियारात का रखना, ये जैसे उसकी दलील की बात हम जब करते हैं कि दलील क्या है आपके पास इसकी, तो उस पर भी हम जवाब ये देते हैं, ये तो एक उकलाई बात है। इसमें ये कि हम कहें कि हमें खुदा हमसे कहे कि तुम अपने दरमियान किसी को बड़ा मानो, जैसे कि मौला अली अलैहिस्सलाम ने फरमाया कि ला बुद्दा लिकुल्ले कौमिन मिन अमीर, हर कौम के लिए जरूरी है, चाहे तीन आदमी एक कौम बन के कहीं सफर कर रहे हो, उनके लिए जरूरी है किसी एक को अपना इमाम माने। दो आदमी मिलके जा रहे हैं तो दो नमाज जमात पढ़ें, एक को आगे करें, एक पीछे मामूम बने। मौला अली फरमाते हैं ला बुद्दा लिकुल्ले कौमिन मिन अमीर, हर कौम के लिए, हर कबीले के लिए, एक कुंबे के लिए जरूरी है कि किसी को बड़ा माने। ये एक फितरत है इंसान की, मदनियत तब होने के नाते एक मुआशरे में जिंदगी करने की हवाले से जरूरत है हर इंसान की कि वो क्या हो, हर मुआशरे की कि हर ग्रोह, हर कुंबा, हर कबीला, हर इदारा, हर तंजीम किसी को बड़ा माने। वो जो जालिमाना निज़ाम भी चलाते हैं, चाहे वो जाबिराना निज़ाम हो, चाहे वो आमिराना निज़ाम हो, चाहे वो बादशाहत का निज़ाम हो, उसमें तो एक को बड़ा मानते हैं, चाहे बर्रन का ना फाजिरा, मौला फरमाते हैं चाहे वो नेक हो चाहे वो फाजिर हो फासिक हो, एक निज़ाम जो है हुकूमत का चल ही नहीं सकता, मुआशरे का निज़ाम चल ही नहीं सकता, किसी इदारे का निज़ाम चल ही नहीं सकता, वो किसी को बड़ा मानते हैं। जमहूरी निज़ामों में भी आप देखें, सदारती निज़ाम हो, पार्लियामानी निज़ाम हो, सदर को बहरहाल एक अथॉरिटी दी जाती है, हर्फ आखिर उसका होता है। वो ट्रंप जैसा बदबख्त भी जो है वो कहते हैं कि अगर दीवार नहीं बनाओगे तो मैं इमरजेंसी की अथॉरिटी इस्तेमाल करके इमरजेंसी नाफिज करूंगा और दीवार बनवाऊंगा। वो अलग बात है कि वो फिर कहते हैं 2/3 मेजॉरिटी से ओवर रूल हो सकता है, लेकिन एक बहुत मुश्किल काम है। यानी उस सदर को या वजीर आजम को पार्लियामानी निजाम में बिलाखरे लीडर माना जाता है, बड़ा माना जाता है, हर्फ आखिर उसका होता है। तो ये विलायत फकी हो या विलायत मासूम हो, इख्तियार किसी को इख्तियारदार मानना कि बस इसके बाद ये हर्फ आखिर है, इसके बाद कोई बहस नहीं होगी, ये एक उकलाई बात है, ये एक उकलाए आलम इस बात को मानते हैं, तस्लीम करते हैं। तो लिहाजा विलायत मासूम हो या विलायत फकी हो या आम जो इख्तियारात हमारे इस्तेमाल होते हैं जो हुकूमती निज़ाम है, उसमें ये एक असल मुसल्लम है। आज तक किसी हुकूमत में शूराई निज़ाम क़यादत का कामयाब ही नहीं हुआ। आपको एक मिसाल देते हैं, कुछ अरसे के लिए बॉस्निया में जब तोड़ फोड़ हुई थी तो एक निज़ाम बना था शुराई निज़ाम, वो भी अब उसका कोई नाम नहीं लेता। फाराबी ने भी जो फलसफा सियासत अपना पेश किया है उसमें पहले दर्जे पे जो है रई से अव्वल, रई से मुमासिल, रई से सुन्नत, यानी तीन मरतबे बताए हैं। रई से अव्वल से मुराद रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम, रुसाए मुबासिल से मुराद अइम्मा हुदा अलैहिस्सलाम, और रिसालत और क्या कहते हैं रई से सुन्नत से मुराद इमाम वली फकी। उसके बाद का है कि फिर दो दर्जे जो हैं वो शुराई निजाम के हैं। तो कहने की बात यह है कि शुराई निजाम क़यादत का तो कहीं मुतसव्वर ही नहीं है। खुद इनकलाब इस्लामी के अंदर जो आइन बना था, पहला आइन बना था, उसमें इसकी गुंजाइश थी कि क़यादत की शुरा बने, लेकिन तो जब उसमें नजर सानी की गई तो उसे रद्द कर दिया गया, उसे खारिज कर दिया गया। तो क़यादत का शुराई निज़ाम असलन उकलाई नहीं है, चे जाए कि शरई हो। तो विलायत फकी जो है फकी का निज़ाम चलाने के का इख्तियार, अब वो बड़ा निज़ाम भी हो सकता है, छोटा निज़ाम भी हो सकता है, इख्तियारात का दायरा उस एक तंजीम की हद तक भी हो सकता है, उससे बढ़ के पूरी कौम तक हो सकता है। फिर उसके शरायत क्या होने चाहिए? शरायत उसके ये हैं कि सबसे, जैसे फाजिल ने भी बताया कि फाजिल उस्ताद ने बताया कि एक फकाहत, इज्तिहाद, इल्मियत, कि उस दीन को, उसकी शरीयत को अच्छी तरह इंसान जानता हो। और जाहिर है कि सिर्फ, उन्होंने बड़ी अच्छी बात की कि हाँ फकीह से मुराद मुज्तहिद है जो शरीयत और अहकाम फकीह का इस्तिंबात कर सकते हैं, लेकिन इस्तिंबात फकीह से पहले बहुत सारी बातें हैं, नजरियात हैं, अकायद हैं, अखलाक हैं, बहुत सारे और मसाइल हैं जो हमारी नजरों से शायद ओझल हो, उन सब पे भी गिरफ्त होनी चाहिए। एक ऐसा फकीह जो कि, इसी वजह से इमाम खुमैनी फरमाया करते थे कि आम फकीह जो हमारे हैं फकहा, वो हुकूमत का निज़ाम नहीं चला सकते, क्योंकि तीन शर्तें हैं। पहली शर्त में फकाहत सिर्फ ये नहीं है कि मैं हुक्म इलाही शरीयत का हुक्म वाजिब हराम मालूम कर लूँ, इसमें इस बाब में, उस बाब में, तहारत के बाब में, नमाज के बाब में, क़िसास के बाब में, जिहाद के बाब में, खुम्स, तिजारत नहीं, निज़ाम साजी के हवाले से उसके लिए उसको पता होना चाहिए कि इस्लाम का इक्तसादी निज़ाम क्या है, इस्लाम का सियासी निज़ाम क्या है, इस्लाम का आयली निज़ाम क्या है, इस्लाम का माशरती निज़ाम कैसा है, क्योंकि उसने उसको नाफिज करना है। हर निज़ाम के पीछे उसके नज़रियात हैं, उसके अकायद हैं, उसका फलसफा है, उसके अखलाकियात हैं। तो फकीह ऐसा होना चाहिए जो कि पूरी इस्लाम की जो तालीमात हैं उनका ऊपर जो है उसका एक होलिस्टिक उसके पास उसकी नज़र होनी चाहिए, एक मजमूई तौर पर उस पर नज़र होनी चाहिए। सिर्फ फिक्र का फकीह होना काफ़ी नहीं है, वो शर्त है, फकाहत शर्त है, इज्तिहाद शर्त है, इस्तिंबात हुक्म कर सके, लेकिन उसके साथ साथ एक निज़ाम साजी की काम कर सके, तमद्दुन साजी कर सके, मुआशरा साजी कर सके। तो लिहाजा आम फकीह काफ़ी नहीं है। अलबत्त ज़ाहिर है कि अगर किसी फकीह ने हुकूमत का निज़ाम चलाना है तो उसको इतना बड़ा फकीह होना चाहिए, अगर किसी इदारे को चलाना है, किसी क्या कहते हैं तंजीम को चलाना है, तो उसके लिए बहरहाल उस हद तक उसकी गिरफ्त होनी चाहिए मसाइल पे। फिर दूसरी शर्त ये कि वो तकवा रखता हो, तकवा रखता हो, अदालत रखता हो, अमानत रखता हो, उसकी कल्बी, एक है फिक्री कैफियत, इल्मी कैफियत है, कल्बी कैफियत, मुत्तकी हो। हमारे बुजुर्ग साथी तशरीफ फरमाए, अभी मैं आ रहा था तो उनसे मैंने, इनका एक जुमला है, कहते हैं कि आप 40 साल पहले मस्जिद अस्करी में मुझे आपका एक गुफ्तगू, उस वक्त एक बहुत ही मामूली से तालिबे थे, कुम से ताज़ा ताज़ा आए थे, याबर भाई, कहते हैं उस वक्त आपने कहा सियासी तकवा, एक इस्तलाह इस्तेमाल की, तकवा सियासी। तो अभी भी मैं उनको याद दिला रहा था कि वो जुमला भी याद आ गया है मुझे। तो तकवा सिर्फ ये नहीं है कि मैं नमाजी हूँ, तकवा ये नहीं है कि मैं जो है वाजिबात अंजाम देता हूँ जो इबादी वाजिबात हैं, हर मैदान में, सियासत में, इक्तिसाद में, रियासत में, معاشرت میں، آئلی نظام میں، ہر جگہ تقویٰ رکھتا ہوں، اور میرے دل میں وہ ملکہ ہے، وہ خصوصیت ہے، وہ راسخ صفت ہے جس کی بنیاد پہ میں اگر خدا کے سامنے کھڑا ہوں تب بھی صداقت اور امانت کے ساتھ، اور اگر معاشرے میں ہوں، اپنے گھر والوں کے ساتھ ہوں، وہاں پہ بھی صداقت ہے اور امانت ہے. البتہ وہ صداقت اور امانت جو وہ کون سی شق ہے، 61 اور 62 اس میں یا 63 ہے کیا ہے، اس والی بات نہیں کر رہا میں، جو اسلام پیش کرتا ہے اس کی بات کر رہا ہوں. تو یہ دوسری شرط ہے. اور تیسری شرط، ظاہر ہے کہ جتنا بڑا نظام چلانا ہے، اگر ایک آئلی نظام چلانا ہے تب اس کی مدیریت اور مینجمنٹ کی سکلز اور اس کی لیڈرشپ، اس کی مینجمنٹ، اور اگر معاشرے کو چلانا ہے، قوم کو چلانا ہے، ملک کو چلانا ہے، تو اس کے حساب سے جو لیڈرشپ کوالٹیز ہیں، مینجمنٹ سکلز ہیں، فورسائٹ ہے، تدبیر ہے، شجاعت ہے، دشمن شناسی ہے، یہ تیسری شرط ہے. اور یہ تینوں شرطیں موجود ہیں ائمہ طاہرین کے لیے بھی موجود ہیں جب وہاں پہ، یا معصومین کے لیے موجود ہیں، یا حتیٰ قرآن جب جناب طالوت کا ذکر کرتا ہے کہ ہم نے اس کو زیادتاً فی العلم والجسم عطا کیا، علم اور جسامت میں قوت عطا کی، تو جسم سے کیا مراد ہے؟ کہ بہت بڑے پہلوان تھے وہ؟ نہیں، وہ اپنی ذمہ داری کو بخوبی انجام دے سکتے تھے. صلوات بھیجے محمد والے میں. انقلابی نظریاتی تنظیمیں اس نظریے کی ترویج کے سلسلے میں بہرحال کوشاں رہی ہیں، لیکن اس سے پڑھ کے کہ آیا اپنے نظام میں، اپنی طریقہ کار میں جو ہے، اس نظام کے جو نتائج ہیں ان کو عملی شکل دی گئی یا نہیں دی گئی، وہ بہرحال ہمیشہ سوال کا مورد رہا ہے کہ بھئی آیا ایسا ہوا ہے کہ نہیں ہوا. جیسے میں نے عرض کیا کہ ہمارے استاد آیت اللہ العظمیٰ سید کاظم حائری ایک زمانے میں حزب و دعویٰ کے فقیہ مانے جاتے تھے، لیکن جب انہوں نے دیکھا کہ تنظیم میں یہ بات پیدا ہو گئی ہے کہ وہ اکثریت کو فوقیت دیتے ہیں، اکثریت کی رائے کو فوقیت دیتے ہیں فقیہ کی رائے پر، تو وہ انہوں نے اس سے جدائی کا اعلان کیا، علیحدگی کا اعلان کیا اور اس کو منحرف قرار دیا. البتہ اس کے بھی دھڑے بن گئے تھے مختلف، ایک دھڑے کے حوالے سے یہ بات شاید وہ صحیح ہو، لیکن بہرحال تو یہ ایک سوال ہمیشہ رہا ہے کہ تنظیمی عمل پہلا سوال، چونکہ موضوع نہیں ہے میرا گفتگو کا موضوع نہیں ہے کہ آیا تنظیمی عمل ولایت کے نظام کے ساتھ ہم آہنگ ہے یا نہیں ہے، وہ اس پہ علیحدہ گفتگو کی ضرورت ہے، لیکن اس فرض پہ، اس پہ اگر ہم بنیاد رکھیں، اس بات کو تسلیم کریں کہ تنظیمی عمل جو ہے، جیسے کہ خود ایران میں انقلاب اسلامی میں کے نظام میں تنظیموں کا، حزبوں کا، پارٹیوں کا وجود بہرحال ہے، تو اسے تسلیم کیا گیا ہے آئین کی روح سے بھی اور عملی طور پہ بھی ہم دیکھتے ہیں. بہرحال ان کی تنظیمی جو نوعیت ہے کاموں کی وہ ذرا مختلف ہے یہاں کی تنظیموں سے، لیکن بہرحال ضرور، وہ ضرور ہے. میں اس موضوع میں نہیں جانا چاہتا، لیکن اگر ہم تسلیم کر لیں تنظیمی عمل کی ضرورت ہے، صحت ہے، تمام چیزیں، تو اس میں فقیہ کا اور مجتہد کا اور ایک وہ حرف آخر جس کی بات ہونی چاہیے، اس کا کیا کردار ہونا چاہیے اور آیا وہ کردار ہے یا نہیں ہے، اس پہ ہمارا سوال ہے. تو اس پہ بہرحال بہت زیادہ توجہ کی ضرورت ہے، اور وہاں کا جو تجربہ ہے اس سے استفادہ کرنے کی ضرورت ہے. ولایت کی تعریف کے سلسلے میں گفتگو کر رہے تھے، ولایت اور ولایت کا فرق ہم نے بیان کیا، محبت اور اختیار کے معنی میں فرق ہے، ولایت کا معنی اختیار، ولایت کا معنی محبت. یہ بھی ہم نے کہا کہ ولایت کا اور اختیار کا استعمال جو ہے بہرحال اس بات کا متقاضی ہے کہ ولی جو ہے محبوب بھی ہو، اس کے دلوں میں، اس کے لیے دلوں میں محبت ہو، دلوں پہ حکمرانی کرے نہ کہ جسموں پہ، ڈنڈے کے زور سے وہ بہرحال اس کو ضرورت نہ پڑے کہ ایک نظام کو نافذ کرے. اسی وجہ سے ولایت کے اور حاکمیت کے اور نظام کو عملی شکل دینے کے لیے اس بات کی ضرورت ہے کہ اس کی عوامی حمایت بھی حاصل ہو، اس نظام کو عوامی حمایت بھی حاصل ہو، عوام میں اس کی مقبولیت ہو، ورنہ ایک ولی معصوم بھی جو ہے حضرت امیر المومنین کی طرح خانہ نشین ہو جاتا ہے، جب عوامی حمایت اور مقبولیت ہاتھ سے چلی جاتی ہے تو وہ جو ہے ایک معصوم ولی بھی جو ہے وہ خانہ نشین ہو جاتا ہے. جے جائے کہ غیر معصوم ولی جو ہے وہ چاہے کہ اپنے نظام کو اپنی اختیار کو چلانا چاہے تو عملی طور پہ اس کا کوئی فائدہ نہیں ہے. تو ولایت سے فقی کے حوالے سے تین شرطیں ہیں بنیادی طور پر, تین ہیں. ان کو ایکسپینڈ بھی کیا جا سکتا ہے, ان میں وسعت بھی لائی جا سکتی ہے, لیکن اگر ان کا نچوڑ نکالیں, خلاصہ کریں, تو ایک علمی صلاحیت, دوسری قلبی کیفیت, روحانی کیفیت, تقویٰ, اور کیا کہتے ہیں بردباری, اور تمام جو صفات حسنہ ہیں انسان کے اندر وہ ہونی چاہیے, اور اس بات کا متحمل ہو کہ جس بات کو وہ جانتا ہے, جس کو وہ مانتا ہے, اس کو اپنی زندگی میں بھی عملی جامہ پہنا رہا ہے, جس نظام کے تحت وہ جس کی ترویج کر رہا ہے, جس کو معاشرے میں نافذ کرنا چاہتا ہے, خود سب سے پہلے اس پہ عمل پیرا ہو. تیسرا مرحلہ ہے کہ وہ اس میں اس بات کی لیاقت ہو, صلاحیت ہو کہ وہ اس نظام کو چلانے کی کمپیٹنسی رکھتا ہے, کمپیٹنٹ ہے, اسکلفل ہے, لیڈرشپ اسکلس ہیں, مینیجیریل اسکلس ہیں ایک نظام کو چلانے کے لیے, اور نظام کے اندر جو مختلف اس کی فنکشنز اور اس کی ذمہ داریاں ہیں کہ بھئی ایک حکومتی اگر نظام ہے, ایک ریاست کا نظام ہے, تو اس کے اندر مختلف شعبے ہیں, آئلی نظام بھی اس میں ہے, معاشرتی نظام بھی اس میں ہے, اقتصادی نظام بھی ہے, سیاسی نظام بھی ہے, دفاعی نظام بھی ہے, امن و کیا کہتے ہیں کہ سالمیت کا مسئلہ بھی ہے, دفاع کا مسئلہ ہے, تمام یہ شعبہ حیات جو ہیں اس کے اندر اس کی اس پر ان کی گرفت ہونی چاہیے, اسلام کی نظر ان کے بارے میں تو ہونی چاہیے, جدید مسائل سے واقف ہونا چاہیے, اس کے اندر بہرحال دشمن کو پہچاننے کی صلاحیت ہونی چاہیے, دور اندیشی ہونی چاہیے, اپنے آس پاس کے لوگوں کی پہچان رکھتا ہو, اچھے پاس صلاحیت لوگوں کا انتخاب کر سکے, ان کو جو ہے ذمہ داریاں سونپ سکے. تو یہ شرائط ایسی ہیں جو تینوں شرطیں ایک فقی کے اندر ہوں گی تو ولایت کا حقدار بنے گا. اب جس دائرے میں اس کی ولایت ہوگی, چھوٹے دائرے میں اختیار ہوگا, بڑے دائرے میں اختیار ہوگا, اسی تناسب سے اس کے اندر صلاحیت ہونی چاہیے. اور یہ کوئی ایسی بات نہیں ہے کہ جو دین کہے تو اس کو مانا جائے, عقل بھی انسان کی اس بات کو تسلیم کرتی ہے, اس میں کوئی انہونی بات نہیں ہے. یہی شرائط جو ہے ہم بدرجہ عدم ائمہ معصومین میں پاتے ہیں, علمیت جو ہے ان کی لدنی ہے, من عند اللہ ہے, جی ما فی الکتاب من علمہ, من کیا کہتے ہیں جس کا کتاب, جس کے پاس علم, من عنده علم الکتاب, کے وہ مالک ہیں, پوری کتاب کا علم ان کے پاس ہے, تمام حقائق کا علم ان کے پاس ہے, عصمت جو ہے, عدالت جو ہے, وہ عدالت جو ہے, تقویٰ جو ہے, وہ عصمت کے درجے تک ہے, اور اسی طرح لوگوں کے امور کو, سیاست کو, مسائل کو جاننا اور ان سے ان کے ساتھ ان کا ان کو ان کے نظام کو چلانا, وہ بھی بہترین انداز سے وہ جانتے ہیں کہ لوگوں کے ساتھ مدارات کیسے کی جائے اور نظام کو کیسے چلایا جائے. تو لہٰذا امام معصوم کے لیے بھی یہی بنیادی تین شرطیں ہیں, اور اگر ان کے بعد کسی کو اس ذمہ داری کو انجام دینا ہے تو اسی طرح یہ تین صلاحیتیں اور یہ تین خصوصیات اس میں ہونی چاہیے. اب ظاہر ہے کہ اس درجے پہ نہیں ہوں گی, اس سے کم درجے پہ ہوں گی, جس پہ سب سے زیادہ ہوں گی اس کو ہم اپنا ولی مانیں گے. اب دلائل کیا ہیں, خود اصل ولایت فقی کے دلائل کیا ہیں, وہ ہم مختلف قسم کے دلائل پیش کر سکتے ہیں, عقلی دلائل بھی پیش کر سکتے ہیں, نقلی دلائل بھی پیش کر سکتے ہیں. نقلی دلائل جو ہیں, اچھا یہاں پہ میں ایک اشارہ کرتا جاؤں جملہ معترضہ کی صورت میں بریکٹس میں, عموماً ہم یہ کہتے ہیں کہ جی عقلی دلیل اور شرعی دلیل, بھئی شریعت کی یہ دلیل ہے, عقل کی یہ دلیل ہے, اس میں ایک تصادم کی فضا پیدا ہوتی ہے, ایک تضاد کی فضا پیدا ہوتی ہے کہ گویا شریعت ایک بات کہہ رہی ہے, عقل کچھ اور کہہ رہی ہے. نہیں, ایسا نہیں ہے. پہلی بات تو یہ کہ جیسے ایک استاد ہیں ایران میں, رحیم پور ازغدی, انہوں نے بڑا اچھا نقطہ بیان کیا, اس کی طرف اشارہ کیا, اور میں بھی اس بات کی طرف توجہ بہرحال تھی میری, کہ ہمیں کہنا چاہیے عقلی دلیل اور نقلی دلیل. نقل سے مراد یہاں پہ جو ہے قرآن و سنت ہے, نقل سے مراد نقل کرنے والے وہ جو ہم کرتے ہیں وہ نہیں, نقل سے مراد جو کہ جسے کہتے ہیں ٹرانسمیٹڈ, جو سورسز سے ہم تک علم پہنچتا ہے, جو باتیں پہنچتی ہیں, ٹرانسمیٹڈ سورسز, وحیانی سورسز جو وحی کے ذریعے اور حدیث کے ذریعے پہنچی ہیں, उनको कुरान और सुन्नत को जो कहा जाता है, वो दलाइल जो कि कुरान और सुन्नत पर मबनी होती हैं उन्हें हम नकली दलाइल कहते हैं। आम तौर पर वैसे उन्हें शरई दलील कहा जाता है, लेकिन बेहतर है कि नकली दलील कहा जाए। उसके मुकाबले में अकली दलील है जो भी दो तरह की होती है, एक खालिस अकली होती है, एक मिक्स्ड होती है, अक्ल और शर से मिलके, अक्ल और नक्ल से मिलके। तो तीन तरह की दलीलें आती हैं किसी भी दीनी बात को साबित करने के लिए, किसी भी मसले को साबित करने के लिए दीनी एतबार से, शरी एतबार से तीन तरह की दलीलें पेश की जा सकती हैं, चाहे वो अकायद का मसला हो, चाहे वो फुरू का मसला हो, उसूल दीन का मसला हो, फुरू दीन का मसला हो, अखलाकियात का मसला हो। इसमें ये तीन किस्म की दलीलें होती हैं, एक अकली दलील, उसकी भी दो किस्में, और एक नकली दलील। तो तीनों तरह की दलाइल, तीनों तरह के दलाइल जो हैं वलायत फकी के लिए पेश किए जा सकते हैं, और मैं उन तफसीलात में अभी नहीं जाऊंगा। नकली दलाइल में जो है वो जनाब याकूब इब्ने इसहाक की दलील है, वो मशहूर रवायत है जो तौकीय शरीफ है इमाम ज़मान है, जो इमाम ज़मान अलैहिस्सलाम से तौकी की सूरत में दस्तखत के साथ हम तक पहुंची है, कि उन्होंने आपसे पूछा कि फ़ामल हवादिस, बड़ी लंबी तफसीली हदीस है जिसमें मशहूर है फ़ामल हवादिस वाक़िया। पूछने वाले ने पूछा कि हम आपके बाद क्या करेंगे, तो आपने लंबी सी लंबा सा जवाब दिया, उसमें आखिर में फरमाया कि फ़ामल हवादिस वाक़िया, जो वाक़ियात पेश आए, जो मसाइल अब तुम्हारे सामने पेश आए, फ़र्ज यूफिया इलाबात अहादीसना फ़ैनम हजत अलैकुम कमाना हजतुल्लाह। ये हदीस है जो मशहूर है, जिसकी बुनियाद पर हम विलायत फ़कीह को साबित करते हैं कि जो हवादिस पेश आए उनमें हमारे अहादीस के रिवायत करने वालों की तरफ रुजू करो, वो तुम पर हजत हैं जैसे मैं तुम पर अल्लाह की हजत हूँ। तो इसमें तफसील है, तफसील से बात की गई है, पहले सेहत, उसकी सनद की सेहत की बात है, फिर उसके बाद उसका माना क्या है, हवादिस से वाक़िया से मुराद क्या है, आया वो मसाइल शरई जो पेश आते हैं या वो इंतज़ामी मसाइल जो पेश आते हैं, मुआशरती मसाइल पेश आते हैं। बहरहाल कहा जाता है कि तमाम मसाइल उसमें शामिल हो जाते हैं, जहाँ पे फतवा की ज़रूरत है वहाँ फतवा लो, जहाँ पे हुक्म की ज़रूरत है वहाँ पे हुक्म लो। किस से? हदीस की रिवायत करने वाले से। रवात हदीस कौन है? उनको हम ताबीर उनसे आज की ज़बान में फ़कीह के तौर पे करते हैं, मुज्तहिद के तौर पे करते हैं, रावी हदीस, क्योंकि मुज्तहिद और फ़कीह बिलाखिर हदीस की रिवायत की बुनियाद पर हुक्म इलाही को हम तक पहुंचाता है या कोई फैसला करता है, तो वो तुम्हारे तुम पर हमारे हो जाते हैं। इसी तरह एक रवायत है उमर इब्ने हंजला, मशहूर है, मारूफ है, उसके अंदर भी कहा गया है कि हमने फुकहा को जो तुम्हारे हम जो है रिवायत करते हैं हलाल और हराम के बारे में, हमसे रिवायत करते हैं, हमारे हलाल और हराम में नज़र रखते हैं, तो उनके बारे में तुम रिजायत दो कि वो तुम्हारे हकम बने, तुम पे फैसला कुन उनकी हैसियत हो, मैंने उनको तुम पर अपना हाकिम, अपनी तरफ से मैं उनको तुम पर हाकिम करार देता हूँ। तो ये रिवायात हैं। अकली दलाइल जैसे मैंने शुरू में अर्ज़ किया कि असल रियासत और इसका मसला, इख्तियार रखने का मसला एक उकलाई मसला है, हर कौम के लिए एक बड़े की ज़रूरत है, कोई कौम कामयाब हो ही नहीं सकती उसके पास किसी एक को बड़ा ना माने, उसके हर्फ को हर्फ आखिर ना माने। और बहरहाल इसी तरह जो जितने भी बहुत सारे अहकाम ऐसे हैं दीन के जो कि बग़ैर हाकिमियत के उनका नफाज मुमकिन ही नहीं है, हुदूद व क़यास का, क़िसास का, दिफा का, जिहाद का, इतने सारे अहकाम दीन हैं जो कि तातील हो जाएं अगर क्या कहते हैं कि हुकूमत और रियासत ना हो। लेकिन किसके पास होनी चाहिए रियासत? ऐसा शर्त जो कि ये शराइत रखता है। उसका तायुन कैसे होगा? उसका तायुन कैसे होगा? आया हर मुल्क का अलग होगा, एक होगा पूरी दुनिया में? ये मुख्तलिफ सवालात पेश आते हैं, लेकिन उसका मंशा क्या है पहले इसको हम समझें। इस जवाब को समझने के लिए ये बात समझनी ज़रूरी है कि ये विलायत का इसका मंशा क्या है, इसकी लेजिटिमेसी कहाँ से? हमारी नज़र में इसकी लेजिटिमेसी खुदा की तरफ से, इसकी मशरूइयत, शरईयत, कानूनी हैसियत, उनका हुज्जत होना, उनकी हुज्जत होने का मतलब क्या है? उनकी इताअत वाजिब होना। इमाम मासूम का हुज्जत होने का मतलब क्या है? उनकी इताअत हम पर वाजिब है, अगर वो कोई हुक्म दें हम उसको माने। तो लिहाजा ये तकलीद से हट के, एक तो बात ये कि ये तकलीद से हट के बात है, ये जो सवाल मैंने शुरू किया था ना, मुमकिन है एक शख्स किसी की, कोई शख्स किसी का मुकल्लिद हो, किसी मर्जे का की तकलीद करे, उसके अदिल्ला दलाइल अलहदा हैं, तकलीद का वजूब, फ़कीह और आलम की तकलीद किस लिए वाजिब है, उसके अदिल्ला दूसरे हैं, उसके शराइत दूसरे हैं, उसकी बहस दूसरी है। यहाँ पे हुक्म की बात हो रही है, इताअत की बात हो रही है, विलायत के मुकाबले में इताअत है, उसका मंशा क्या है, खुदा की इताअत। असल वली हमारा कौन है, इन्नमा वलियुकुमुल्लाह, अल्लाह तुम्हारा वली है, अतीउल्लाह, अल्लाह की इताअत करो, वअतीउर रसूल वउलिल अम्र मिनकुम, और रसूल की इताअत करो और जो उलुल अम्र हैं उनकी इताअत करो। खुदा की इताअत उसके वो जो है जाती उसकी हैसियत है, खुदा की जात इस बात की मुतकाजी है, खालिक होने के नाते, रब होने के नाते, माबूद होने के नाते वो वलायत रखता है, वो विलायत रखता है, मालिकियत रखता है, हम पे हमारा मौला है, मालिक है, उसकी इताअत उसकी जाती हैसियत में वाजिब है हम पर। और फिर अगर रसूल की इताअत हम पे वाजिब है क्योंकि अल्लाह ताला ने हुक्म दिया है, आइम्मा ताहिरीन की इताअत वाजिब है क्योंकि आइम्मा को खुदा की तरफ से रसूलुल्लाह ने नस्ब किया है, नस्ब खास है, उनकी इताअत वाजिब है। चार नायब खास जो थे इमाम ज़माने के, वो भी खास नस्ब से, दस्तखत से, नस्ब के जरिए, इंतसाब के जरिए उनका तायुन हुआ है। उसके बाद जितने फुकहा हैं उनका नस्ब खास नहीं है, किसी एक के लिए नहीं कहा गया कि इसकी इताअत करो या इसकी तकलीद करो, तकलीद के मामले में इसकी करो, इताअत के मामले में इसकी करो, नहीं, शराइत बयान कर दिए, ये शराइत किस में होंगे, जिसमें होंगी उसकी इताअत करो, ये तीन बुनियादी शर्तें जिसमें सबसे ज्यादा होंगी उसकी इताअत करो। तकलीद करनी है, फतवा लेना है, तो वो इन शराइत के हामिल फकीह से, मुज्तहिद से फतवा लो। फतवा क्या है और हुक्म क्या है, फतवा ये कि खुदा का हुक्म बयान हो रहा है, फतवा में फकीह अपना हुक्म अपनी जेब से नहीं दे रहा, कुरान और सुन्नत की रोशनी में जो हुक्म खुदा उसने समझा है वो बयान कर रहा है, समझ रहे आप मेरी बात। जैसे जब खुदा ने मुताल फरमाता है कि नमाज कायम करो, तो ये हुक्म खुदा का है, नमाज का वाजिब होना खुदा का हुक्म है, बयान कौन कर रहे हैं, हमारे सामने पेश कौन कर रहे हैं, रसूल खुदा, तो रसूल खुदा मुबय्यिन है अहकाम इलाही के, अहकाम इलाही को हम अहकाम इलाही के पाबंद हैं, बयान कौन कर रहे हैं, रसूल, रसूल यहाँ पे खुदा की इताअत हो रही है। लेकिन जहां पर खुदा बंदे मुताल निज़ाम को कायम करने के लिए अहकाम जारी कर रहे हैं, इंतजामी अहकाम जारी कर रहे हैं, एडमिनिस्ट्रेटिव अहकाम जारी कर रहे हैं, मस्जिद यहाँ पे बनाओ, ऐसे बनाओ, फौज ऐसे तैयार करो, कजावत का काम ऐसे करो, वो शख्स ये काम करे, वो शख्स अलमबरदार बने, ये अहकाम जारी कर रहे हैं, इनमें किसकी इताअत होगी, रसूल अल्लाह की, किसकी इताअत होगी, इमाम की, और आपके बाद फकीह जाम शराइत की, जो कि विलायत के जो शराइत रखता है और इख्तियार रखता है। तो विलायत का मतलब पहली बात तकलीद से अलहदा, लेकिन मंशा दोनों का तौहीद पर मबनी है, दोनों में तौहीदी बात है। जब फकीह जो है अहकाम इलाही को बयान करता है तो वो फतवा देता है कि मेरी नजर में मैंने जो इस्तिंबात किया है उसके मुताबिक हुक्म खुदा ये है, फतवा उसका हुक्म नहीं होता, खुदा का हुक्म बयान कर रहा होता है। अगर कोई फकीह कहता है कि जब चांद जो है वो नजर आए उफक में सूरज के गुरूब होने के बाद, तब तो रोजा है रखो, और अगर सूरज गुरूब होने से पहले नजर आए तो ना रखो मसलन, अगर ये उसका फतवा है, वो ये कह रहे हैं कि मेरी नजर में खुदा का हुक्म ये है, वो ये नहीं कह रहा कि कल रोजा रखो। लेकिन अगर वो हुक्म देता है कि कल ईद, मैं पूरे शहर में या पूरे मुल्क में ईद का ऐलान करता हूं, सब ईद मनाएं, तो यहां पे हुक्म दे रहा है, ये फर्क है उसमें कि मेरा फतवा ये है और मेरा हुक्म ये है। ممکن ہے ایک ہی شخص کی تقلید بھی کی جائے, اسی کی اطاعت بھی کی جائے, بہترین صورت تو یہ ہے. لیکن ممکن ہے کہ فقی جس کی اطاعت کی جائے وہ اس سے مختلف ہو جس کی تقلید کی جائے. اب وہاں پہ کانفلکٹ پیدا ہو سکتا ہے, نہیں ہو سکتا, وہ ایک تفصیلی بحث ہے, اس میں نہیں جاتے. لیکن منشا توحید ہے, خدا کا حکم بیان کرنا, اور جو بھی اس کو بیان کرتا ہے وہ رسول بھی ہو سکتا ہے علم لدنی کے مطابق, امام بھی ہو سکتا ہے اور مجتہد بھی ہو سکتا ہے جو اپنے اجتہاد کی بنیاد پہ حکم خدا کو بیان کرتا ہے, تو وہ اس کی تقلید کی جائے گی. لیکن احکام الہی کو معاشرے میں نافذ کرنے کے لیے, نظام کو چلانے کے لیے, ادارے کو چلانے کے لیے, تنظیم کو چلانے کے لیے احکام جاری ہونا, یہ فقی کا کام ہے, ولی کا کام ہے, اس کی اطاعت کی جائے گی. اور کیسے اس کا انتخاب ہوگا؟ ایک طریقہ یہ ہے کہ جیسے کہ ایران میں خبرگان کی مجلس جو 80 لوگوں کی, اس کا تعین ہوتا ہے, انتخاب ہوتا ہے عوام کے ذریعے, اور وہ متعین کرتے ہیں کہ اس شخص میں یہ صلاحیت ہے. تو یہ ایک طریقہ ہے, اور بھی طریقے ہو سکتے ہیں. لیکن بہرحال اس میں دو باتیں, ایک تو یہ کہ ایک ہے اس کی مشروعیت, قانونی حیثیت, شرعی حیثیت, وہ خدا کی طرف سے ہے. خدا کی طرف سے ہونے کا مطلب یہ نہیں کہ اس شخص کو خدا نے بنا دیا ہے ولی آپ کا, نہیں, ایک جنرل بات کی ہے, خدا کی طرف سے آئمہ نے بات, جس میں یہ شرائط ہوں تو اس کی اطاعت کرو, اس کو میں تمہارا حاکم بنا رہا ہوں, ایک جنرل بات کی ہے. عوام کی تائید کس لیے ضروری ہے؟ بغیر اس کے مقبولیت نہیں حاصل ہو سکتی, بغیر اس کے وہ نظام چل نہیں سکتا, وہ نظام معاشرے میں چل نہیں سکتا. لہذا البتہ یہاں پہ دو نظریے ہیں, اس میں اب میں نہیں جاتا, وقت نہیں ہے, ختم ہو گیا ہے. لیکن عوام کی رائے جو ہے, کم سے کم اس کی مقبولیت کے بغیر, عوام کی مقبولیت کے بغیر نظام ولایت فقیہ نہیں چل سکتا. لہذا اگر کوئی فقیہ جو ہے, ہر فقیہ ولایت کا ولایت رکھتا ہے, بالآخر ولی ہے, لیکن اس کی عملی طور پہ ولایت کا اجرا تبھی ہوگا جب اس کو لوگ مانیں گے, تسلیم کریں گے. تو لہذا اگر ہم ایک ولایت کے تسلسل کو برقرار رکھنا چاہتے ہیں, کم از کم اپنی تنظیمی سطح پر, عملی سطح پہ, تو کسی کو ہمیں بہرحال بڑا فقیہ کے طور پہ, عالم کے طور پہ ماننا ہوگا, تبھی ہمارا نظام جو ہے انحراف سے بچ سکتا ہے. صلوات بھیجیے محمد و آل محمد.
پہلی بات یہ ہے کہ یہ تربیتی ورک شاپ ہے ہماری, اور اس میں درس سے ریلیٹڈ اگر کوئی سوال ذہن میں آتا ہے تو اس کی کلیریفیکیشن جو ہے وہ ہمیں کرنی چاہیے. ہم نظریاتی لوگ ہیں, معاشرے میں کام کرتے ہیں, تو لوگ ہم سے سوالات کرتے ہیں. اگر ہم اپنی سیٹسفیکشن نہیں کریں گے تو آگے ہم جواب بھی غلط دیں گے, اور اس سے معاشرے میں انحراف زیادہ پھیلے گا. لہٰذا 10 منٹ میں کوئی کباب نہیں ہے. بہرحال میرا سوال یہ ہے, اگر صاحب ماشاء اللہ آپ کا درس جو ہے ولایت ولی فقیہ سے ریلیٹڈ بہت تفصیلی ہے, لیکن اکثر ہمارے نظریاتی اور فکری لوگ جو ہے ان کے ذہن میں یہ ہے کہ مجلس خبران جو کہ آپ نے ایڈی ون ممبر جن میں علماء کرام ہیں, مجتہد ہیں, آیت اللہ لیول کے لوگ ہیں, وہ انتخاب کرتی ہے, اور پھر ولایت ولی فقیہ کا انتخاب ہوتا ہے, لیکن وہ کہتے ہیں وہ زیادہ تر ایرانی علماء کرام ہیں, تو وہ ولایت ولی فقیہ جو کہ آیت اللہ خامنہ ای کی شکل میں ہے وہ ایران کے لیے ہے, ایران تک کا محدود ہے, اس میں پوری عالم جہاں میں جو ہے ان کا وہ صیغہ جو ہے وہ رائج نہیں ہوتا. اور جس طرح حافظ بشیر صاحب کا ایک کنسپٹ پاکستان میں چل رہا ہے, اور وہ خود میں اجتماع کیا تھا نجب کے اندر, آغا صاحب سے ملاقات ہوئی تھی, انہوں نے کہا ہاں میں ولایت ولی فقیہ کی حیثیت رکھتا ہوں, انہوں نے خود اعتراف کیا. میں نے تو آغا خامنہ ای کے بارے میں وہ ایرانی ہے, اگر سامنے کا وہ ایرانی ہے, تو اس کنسپٹ کو ذرا کلیئر کر دیں.
دیکھیں, میں نے عرض کیا کہ ولایت کا نظریہ, مجھے یہ بات بیان کرنی ہوگی. ایک نظریہ یہ ہے کہ جو میں نے عرض کیا نا, دو نظریے پائے جاتے ہیں, ایک اکثریت اور مشہور نظریہ, اکثریت کا نظریہ ہے, امام خوینی کا بھی یہی نظریہ ہے, اور ایک اقلیت, بعض علماء فقہ ہیں جن کا نظریہ ہے. ایک ہے نظریہ انتصاب, ایک ہے نظریہ انتخاب. نظریہ انتصاب یہ کہتا ہے کہ مشروعیت, لیجیٹیمیسی شرعی اعتبار سے, پولیٹیکل لیجیٹیمیسی تو آتی ہے ہمارے جس آج کی جو فلاسفیکل
فلاسفی آف پالیٹکس ہے، پولیٹیکل فلاسفی میں جو لیجیٹیمیسی ہے جسے ہم مشروعیت کہتے ہیں وہ لوگوں کی حمایت سے آتی ہے، لیکن ہم جب مشروعیت کی اور لیجیٹیمیسی کی بات کرتے ہیں شرعی کانسیپٹ میں، کانٹیکسٹ میں، دین کے کانٹیکسٹ میں، تو ہم کہتے ہیں حاکمیت کا حق خدا کے لیے. ہمارے آئین میں بھی یہی بات لکھی جاتی ہے کہ حاکمیت کا حق خدا کو ہے اور جس کو وہ تفویض کرے. اب عوام کو جو چیز تفویض کی گئی ہے وہ حق نہیں دیا گیا، کیونکہ ہم کہتے ہیں ہر انسان آزاد ہے. دیکھیں آزادی کا تصور بھی ہمارے ہاں بہت زیادہ ایک پروگریسو تصور ہے، کوئی کسی کے اوپر اختیار نہیں رکھتا مگر یہ کہ خدا اس کو منسوب کرے. ہر شخص آزاد ہے مگر یہ کہ خدا اس کے لیے کسی ولی کو بنائے. تو ولایت چاہے ایک خاص نفس کے ذریعے ہو، خاص انتصاب کے ذریعے ہو، بائی اپوائنٹمنٹ ہو، جیسے رسول کی ہوئی، جیسے ائمہ کی ہوئی، یا جیسے چہار نواب کی ہوئی، تو وہ بھی اپوائنٹمنٹ الہی ہے، خدا کی طرف سے وہ بالکل ولی ہے. جیسے مولا کائنات ولی تھے، امام تھے، گھر پہ بھی بیٹھے ہوئے تھے تو امام تھے. یہ کوئی نہیں کہہ سکتا چونکہ عوام میرے ساتھ نہیں تھی، عوام میرے ساتھ نہیں ہے، تو لہٰذا میں ولی نہیں ہوں، امام نہیں ہوں. ولی فقی بھی، اگر کوئی ایسا فقی ہے جو تمام شرائط رکھتا ہے ولایت کی، ولایت کی شرائط اس میں پائی جاتی ہیں، لوگ اسے مانے یا نہ مانے وہ ولی ہے. لوگ مان لیں گے تو وہ اپنے اختیار کو اور وہ جو نظام لانا چاہتا ہے وہ کامیابی سے چلا پائے گا، نہیں مانیں گے تو ولی رہے گا. یہ اکثریت کی رائے ہے. ایک رائے وہ اس کے مقابلے میں ہے، وہ کہتی ہے آدھا حصہ ولایت کا خدا سے آتا ہے، دوسرا آدھا حصہ ولایت کا عوام کے چناؤ سے آتا ہے، لیکن دونوں مل کے ایک شخص کو ولی بناتے ہیں. اب یہ جو عوام سے آتا ہے وہ کہتے ہیں چونکہ بیعت کرنا اسلام میں ایک اہم چیز ہے، لہٰذا ہم یہ سمجھ رہے ہیں کہ خدا نے اس ولایت میں عوام کو بھی شریک کیا ہے، ولایت کو دینے میں شریک کیا ہے. لیکن اس نظریے کو شاید منتظری صاحب، آیت اللہ منتظری کا نظریہ یہ ہے، وہ بھی یہ نہیں کہتے کہ عوام کو کوئی ذاتی حق ہے، نہیں، خدا نے عوام کو یہ حق دیا ہے کہ آدھا حصہ ہماری طرف سے آدھا حصہ. لیکن اس یہ نظریہ اقلیت کا ہے، اکثریت کا نظریہ یہ نہیں، پورا کی پوری ولایت جو ہے وہ اوپر سے ہے، بائی اسپیسیفک اپوائنٹمنٹ یا بائی جنرل اپوائنٹمنٹ. جو عوام کا کردار ہے وہ کیا ہے؟ اس کے اس اختیار کو استعمال کرنے کے قابل بنانا. تو کوئی ہر فقی، پہلے نظریے کے مطابق ہر فقی گھر بیٹھے بیٹھے ولی ہے اگر اس کے اندر تمام شرائط موجود ہیں. دوسرے نظریے کے مطابق عوام چنے گی تو وہ ولی بالفعل بنے گا. تو پہلے نظریے کے مطابق ہر فقی جامع شرائط، جو شرائط تین وہ شرائط جو بیان ہوئی ہیں وہ اگر رکھتا ہے تو گھر بیٹھے بیٹھے ولی ہے. لیکن اس کا فائدہ کیا؟ اس کی جب تک اس کی اطاعت نہ کی جائے، بیعت نہ کی جائے. لا رائے لمن لا یطاع، مولا علی نے فرمایا جس کو کی کوئی اطاعت نہیں کرتا اس کے لیے کیا، اس رائے کا کیا فائدہ، وہ فتویٰ دے، حکم دے، کیا فائدہ اس کا؟ تو میں سمجھتا ہوں جواب واضح ہو گیا. صلوات بھیجے محمد والے.